مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، پروگرام ہے راؤنڈ ٹیبل اور آج ہمارا موضوع ہے کراچی میں ہونے والی انتخابی ریلیز، معاف کیجیے گا، کراچی میں ہونے والی ریلیز، انتخابی مہم کا آغاز۔ تو سامعین، کراچی میں جو دو اہم ریلیز ہیں وہ ہیں تحریک انصاف اور پیپلز پارٹی کی، اور 12 مئی، جیسا کہ آپ سب جانتے ہیں کہ ایک ایسا دن ہے جس کی پیپلز پارٹی تو ہر سال ہی اس کا ذکر کرتی ہے، اور کئی پارٹیز جو ہیں وہ اس دن کو منانا چاہتی ہیں۔ جو پشتون تحریک ہے وہ بھی اپنا جلسہ کرنا چاہتی تھی کل، اور فی الحال تو اس کو روک دیا گیا ہے، اور جیسا کہ ہم اخباروں میں پڑھ رہے ہیں اور خبروں میں، اور ہمارے اپنے نمائندے نے بتایا کہ انہیں ٹکٹ نہیں ملا ہے ابھی منظور پشتین کو، تو دیکھتے ہیں اس بارے میں بات کریں گے۔ لیکن ہمارے ساتھ کئی تجزیہ کار اور ماہرین شامل ہیں آج کے پروگرام میں۔ پروفیسر توصیف احمد ہیں، ڈاکٹر ریاض شیخ، ڈاکٹر ہما بقائی، لیفٹنٹ جنرل معین حیدر اور روبینہ اشرف۔ تو ہم ان سب سے بات کریں گے، لیکن پہلے ہم چلتے ہیں جہاں جلسے ہو رہے ہیں اور دیکھتے ہیں کہ کیا صورتحال ہے۔ ہمارے ساتھ شایان ہے اس وقت کراچی میں پی ٹی آئی کے جلسے سے۔ جی شایان، آواز آ رہی ہے آپ کو؟
جی بالکل، آپ کی آواز آ رہی ہے۔
جی السلام علیکم۔
وعلیکم۔
تو شایان، تھوڑا سا ہمیں بتائیے وہاں کا احوال کہ کتنے لوگ ہیں، کیا صورتحال ہے، کیونکہ ان کا تو تھا کہ 1 لاکھ کے قریب ہوں گے آنے والے، تو کتنے آپ کو نظر آ رہے ہیں وہاں لوگ؟
جی دیکھیں، بالکل، جو کراچی میں اس وقت پی ڈی آئی کا جلسہ ہو رہا ہے گلشن اقبال میں، علادین پارک سے متصل جو ایک خالی میدان ہے جہاں بچت بازار لگایا جاتا ہے، وہاں پر پی ٹی آئی جلسہ کر رہی ہے۔ اور اگر بات کی جائے اس وقت کتنے لوگ ہیں وہاں پہ، تو ابھی تک لوگ تو آ گئے ہیں، لیکن جو پی ٹی آئی دعویٰ کر رہی ہے 1 لاکھ لوگ لانے کا، ایسا ابھی تک تو کوئی سین نظر نہیں آ رہا۔ لوگ آ رہے ہیں، خاص کر خواتین میں کافی جوش و خروش پایا جاتا ہے، اور کراچی میں جو پی ٹی آئی کے ووٹرز ہیں، نوجوان خاص کر، وہ بھی یہاں پر، ان میں بھی کافی جوش و خروش دیکھا جا رہا ہے۔ تو اس وقت یہاں پہ لوگ تو موجود ہیں، لیکن جو پی ٹی آئی کا دعویٰ ہے 1 لاکھ لانے کا، اس کے قریب تر بھی اس وقت نہیں ہے۔ البتہ لوگ یہاں پر آ رہے ہیں، اور اس وقت عمران خان جو کہ پہنچنے والے ہیں اب سے کچھ دیر بعد جلسہ کا، کیونکہ وہ کراچی ایئرپورٹ پہنچ گئے ہیں، شیخ رشید ہیں، اور حال ہی میں شامل ہونے والے پی ٹی آئی میں عامر لیاقت اور علی زیدی، پی ٹی آئی کراچی کے جو رہنما ہیں، انہوں نے عمران خان کا استقبال کیا ہے ایئرپورٹ پہ، اور وہ کچھ اب سے کچھ دیر بعد یہاں پہنچ جائیں گے پنڈال میں۔ تو امید کی جا سکتی ہے جو جلسہ میں مزید لوگ جو کارکنان ہیں وہ پہنچیں گے، اور یہ جلسہ ابھی باقاعدہ چل رہا ہے، لیکن عمران خان جیسے ہی پہنچیں گے اس کے بعد اس کا باقاعدہ آغاز ہو جائے گا، جو پی ٹی آئی کی قیادت ہے ان کے خطابات کا سلسلہ شروع ہوگا، اور آخر میں عمران خان جلسے سے خطاب کریں گے۔ تیاریوں کے حوالے سے میں آپ کی بتاؤں کہ جیسا کہ انتخابات آ رہے ہیں، جس طرح الیکشن قریب آتے جا رہے ہیں، اسی طرح کراچی کا جو سیاسی محاذ ہے وہ بھی گرم ہوتا جا رہا ہے۔ پیپلز پارٹی نے بھی جلسہ کال کی تھی، وہ بھی کراچی میں کر رہی ہے، پی ٹی آئی بھی کر رہی ہے، اور دونوں میں کافی بزد تھے ایک جگہ حکیم سعید گراؤنڈ میں جلسہ کرنے پر۔ تو اس کے بعد کافی سیاسی کشیدگی میں جو کراچی میں اضافہ ہوا ہے، کیونکہ امن و امان کے حوالے سے کراچی میں سیاسی ایکٹیویٹیز کافی کم ہو گئی تھی، لیکن جیسے ہی امن و امان کی صورتحال بہتر ہوئی اس کے بعد سیاسی جو یہ سرگرمیاں ہیں ان کا آغاز ہوا ہے۔ لیکن حکیم سعید گراؤنڈ میں جلسہ کرنے پہ ایک ہی دن میں ایک ہی جگہ پر پی ٹی آئی اور پی پی میں تصادم بھی ہوا تھا، جس کے بعد خیال کیا جا رہا تھا کہ شاید مزید سیاسی تناؤ میں اضافہ ہو, لیکن دونوں سیاسی جو جماعتیں ان کی جو قیادت ہے انہوں نے بڑے دل کا مظاہرہ کیا, بڑے پن کا مظاہرہ کرتے ہوئے اس جگہ میں جلسہ نہ کرنے کا اعلان کیا. اور آج پی ٹی آئی,
اچھا میں ایک تھوڑا سا آپ سے پوچھوں گی یہاں پہ شایان, مجھے یہ بتائیے کہ پی ٹی آئی ظاہر ہے کہ جو پشتون آبادی ہے کراچی کی اس میں سمجھتی ہے کہ اس کو زیادہ بڑا اس کا ووٹ بینک ہے, تو یہ جو انہوں نے جلسہ گاہ کا انتخاب کیا ہے یعنی گلشن اقبال کے نزدیک, تو کیا اسٹریٹجک ہے وہ کس لحاظ سے کہ وہاں زیادہ لوگ پشتون آبادی کے قریب ہیں؟
دیکھیں یہ بالکل پشتون آبادی کے قریب نہیں ہے, یہ دیکھا ہے جو علادین پارک ہے یہاں پر جو آبادی ہے وہ زیادہ تر اردو سپیکنگ ہے, وہ یہاں پر آباد ہیں, جو اس ضلع میں کہیں زیادہ اتنا انفلوئنس نظر نہیں آتا پشتون کمیونٹی کا. البتہ جو ضلع ویسٹ ہے اس میں ہیں کافی پشتون آباد, لیکن جہاں اس وقت پی ٹی آئی جلسہ کر رہی ہے یہاں پہ بڑی تعداد میں جسے کہا جاتا ہے کہ ایم کیو ایم کا ووٹرز یہاں پر ہیں.
اچھا,
تو یہاں پہ جو خاصی تعداد ہے وہ ایم کیو ایم کے ووٹرز کی ہے اور یہاں پہ زیادہ جو آبادی ہے وہ اردو سپیکنگ ووٹرز ہیں.
اچھا, تو یہاں پہ جو عام طور سے پی ٹی آئی کے جلسوں میں خاص چیز ہمیں نظر آتی ہے تو خواتین کی کافی تعداد ہے اور ینگ لوگ بہت ہوتے ہیں, تو یہاں پہ جو لوگ ہیں ان میں زیادہ تعداد آپ کو نوجوانوں کی نظر آ رہی ہے؟
بالکل ٹھیک کہا آپ نے, جو تعداد کے حساب سے کہا وہ نوجوانوں کی تعداد زیادہ ہے اور خواتین بھی ہے, جو ینگ ہیں وہ زیادہ یہاں پہ خواتین نظر آ رہی ہیں اور نوجوان ہیں وہ یہاں نظر آ رہے ہیں, اور خاص کر جو یہ اس جو جہاں پہ جلسہ ہو رہا ہے یہاں پہ جو آبادی کمیونٹی آباد ہے اردو اسپیکنگ جو ووٹرز ہیں وہ یہاں پہ اس وقت نظر آ رہا ہے, جسے کہا جاتا تھا کہ وہ ایم کیو ایم کا ووٹر تھا وہ بھی یہاں پر آئے. ان سے ہم نے کچھ لوگوں سے پوچھا ہے کہ آپ نے اس سے پہلے کس کو ووٹ کیا ہے, تو انہوں نے کہا کہ ہم اس سے پہلے ایم کیو ایم کے ووٹرز رہے ہیں لیکن کراچی میں اب ہم سیاسی منظر نامہ تبدیل کرنا چاہتے ہیں, تو وہ ووٹ کے ذریعے ہی ممکن ہے, تو وہ بھی یہاں پر آئے ہوئے ہیں. پشتون بھی آئے ہوئے ہیں لیکن ان کی اتنی بڑی تعداد نہیں, البتہ کراچی کے جو پشتون ووٹرز ہیں وہ خاص سے عمران خان کے ویژن سے متاثر ہیں, وہ پی ٹی آئی کو سپورٹ کرتے ہیں, وہ پی ٹی آئی کے کارکن ہیں. اور جیسا کہ اے این پی کا بھی کسی وقت میں یہاں پہ انفلوئنس ہوتا تھا کراچی کی پشتون کمیونٹی میں, لیکن اس کو پی ٹی آئی نے توڑا ہے, ان کے ووٹرز کو اپنی طرف راغب کیا ہے. اور جو کراچی میں اگر بات کی جائے پشتون کمیونٹی کی تو وہ اس وقت بلا شبہ کہا جا سکتا ہے کہ وہ عمران خان کو سپورٹ کر رہی ہے.
اچھا, بہت شکریہ شاین. آپ ابھی یہ بتائیے کہ تقاریر کچھ شروع ہوئی ہیں یا ابھی جلسہ شروع ہی نہیں ہوا, کیونکہ 7 بجے کا وقت ہے؟
بالکل بالکل, دیکھیں پی ٹی آئی کا جو دیکھا جاتا ہے عموماً جلسوں کے حوالے سے جو وہ ٹائم اناؤنس کرتے ہیں اس میں جلسہ کبھی بھی ایسا ہم نے نہیں دیکھا کہ کراچی میں شروع ہوا ہو. کال دی گئی تھی 6 بجے کی, تو 6 بجے بھی جلسہ شروع نہیں ہوا, البتہ 7 بج گئے, اس وقت بھی باقاعدہ آغاز نہیں ہوا, البتہ پارٹی ترانے بجائے جا رہے تھے تاکہ جو کارکنان آئے ہوئے ہیں ان کا لہو گرمایا جا سکے, انہیں جو ایک طرح سے بوریت کا احساس نہ ہو. پارٹی قائدین سے جو قیادت تھی وہ مختلف خطابات کر رہے تھے, البتہ ابھی تک کوئی بڑی شخصیت ہے جو پی ٹی آئی کی انہوں نے ابھی تک خطاب نہیں کیا,
لیکن جیسے کہ آپ نے بتایا
وہ عمران خان کا کچھ دیر بعد یہاں پہ.
تو بہت شکریہ شاین سلیم آپ کا, اور ہمارے ساتھ ثاقب بھی ہیں جو کہ اس وقت پاکستان پیپلز پارٹی کے جلسے میں ان سے رابطہ منقطع ہو گیا, تو کوشش کر رہی ہیں نخبہ دوبارہ ملانے کی. ہمارے 3 کالرز ہمارے ساتھ ہیں اس وقت, اور ان میں پروفیسر توصیف احمد ہیں, ڈاکٹر ریاض شیخ ہیں اور ڈاکٹر ہما بقائی ہیں. آپ تینوں کو خوش آمدید پروگرام میں, اور جیسا کہ میں نے بتایا کہ آج ہم کراچی میں ہونے والی ریلیز پہ بات کر رہے ہیں جو کہ انتخابی مہم کا آغاز ہے, لیکن ذکر ہے 12 مئی کا. تو توصیف صاحب میں آپ سے کرنا چاہوں گی شروع کہ یہ کیا سمجھتے ہیں, کیونکہ جب میں نے ترانے چنے تو میں نے ایم کیو ایم کا بھی چنا, کیونکہ بنیادی طور پر تو اصل مسئلہ کراچی میں یہ ہے کہ ایم کیو ایم کی جو جگہ لوگوں کے خیال میں خالی ہو رہی ہے اس کو کون لیتا ہے؟ تو آپ بتائیں.
یہ بات صحیح ہے کہ آج 12 مئی کا دن ہے اور 12 مئی 2007 کے حوالے سے منسوب ہے, جب سابق چیف جسٹس افتخار چودھری کو سندھ کی گورنمنٹ نے, جس میں ایک بڑا حصہ ایم کیو ایم کا تھا, کراچی میں داخل نہیں ہونے دیا تھا, جس سے خون ریز فسادات ہوئے تھے اور مختلف پارٹیز کے خاصے لوگ ہلاک ہوئے تھے, تو اس حوالے سے آج 12 مئی کو یہ جلسے ہو رہے ہیں. پھر دوسری بات ایک یہ بھی ہے کہ رمضان شروع ہونے والا ہے, تو یہ جتنی ایکٹیویٹیز ہیں یہ رمضان سے پہلے ہوں گی, رمضان میں پھر جلسوں وغیرہ کا یہ رک جائے گا معاملہ, اور رمضان کے بعد دوبارہ شروع ہوگا, تو یہ آخری ہفتہ ہے رمضان کا, क्योंकि मेरा ख्याल है अगले जुमे हफ्ते से तो रमजान शुरू हो जाएंगे, तो ये 12 मई का फायदा उठाया है पीपल्स पार्टी ने और तहरीके इंसाफ ने, और मेरा ख्याल है ANP ने भी फायदा उठाया, और ये फायदा हमारे पख्तून मूवमेंट वाले भी उठाना चाह रहे थे, जिनके जिन्होंने पहले 12 मई को जलसे का ऐलान किया था, मगर अब वो 13 मई को हो गया और शायद उस पर पाबंदी लग गई है, तो ये उससे फायदा उठाने की कोशिश है, मगर इस पे शहर की सियासत पे कोई बहुत बड़ा फर्क नहीं पड़ेगा। इसका ज्यादा फायदा तो मेरा ख्याल है ये मीडिया चैनल्स को है जिन्हें सुबह से मवाद मिल रहा है, दूसरे एक जनरल फजा बनेगी, क्योंकि अभी ये जो ईद के बाद बाकायदा जब मुहिम शुरू होगी इंतखाबी, फिर हम अंदाजा लगा सकेंगे कि जब कैंडिडेट आ जाएंगे कि कराची का बिहेवियर हकीकी तौर पे किस तरफ जा रहा है।
तो हुमा, मैं आपसे बल्कि यहाँ ये पूछना चाहूंगी कि आप मुझे ये बताइए कि हमें इमरान खान की जो तकरीर थी पिछली दफ़ा, उसमें एक मंशूर नज़र आया, उन्होंने अपना इंतखाबी मंशूर का ऐलान किया। कराची में ज़्यादातर जज्बाती तकरीरें होती हैं और मंशूर कोई नज़र नहीं आता, या तनकीद होती है कि पहली MQM ने कुछ नहीं किया, हम अब ये कर देंगे। आज भी मैं सुन रही थी बिलावल भुट्टो की तकरीर, तो यही था कि अब हम साफ पानी का प्लांट लगाएंगे और मुख्तलिफ काम करेंगे। तो सवाल ये पैदा होता है कि कराची का वोटर, जिसे आम तौर से एक पढ़ा लिखा वोटर समझा जाता है, उसके लिए ये रैलीस किस हद तक अहम है, इनका कोई असर होगा उस पर?
देखिए, कराची का वोटर पढ़ा लिखा वोटर तो है, लेकिन इसके साथ साथ जो कराची का उर्दू स्पीकिंग वोटर है ना, उसके अंदर एक एलिमेंट ऑफ इनसिक्योरिटी और डेप्रिवेशन है, और उस इनसिक्योरिटी और डेप्रिवेशन के ऊपर खेल कर MQM इतनी मजबूत हुई थी, और जब ये MQM में लीडरशिप का क्राइसिस हुआ है, MQM की फ्रेगमेंटेशन हुई है, तो आपको ये जमातें MQM के वोट के लिए हंगरी तो नजर आती हैं, उनकी ख्वाहिश ये तो जरूर है कि उनकी गोदों में गोलियों में ये MQM का वोट, कराची का वोट गिर जाए और उन्हें पोलिटिकली स्ट्रेंथन कर दे, लेकिन इनमें से एक ने भी आज तक अपनी तकरीरों में एक जुमला ऐसा नहीं कहा जो हम कहें कि जो कराची का इनसिक्योर उर्दू स्पीकिंग वोटर है, जो सिर्फ MQM में अपनी राह निजात देखता है, वो इनके साथ जुड़ सके। बशमूल PTI ने जो 11 पॉइंट दिए, उसमें से कौन सा पॉइंट है जो कराची की इनसिक्योरिटीज को एड्रेस करता है? जो सूबे की बात वो सराइकी में करते हैं, वो बात कराची में करके दिखाए ना, वो हरगिज इस बात के बारे में सांस भी नहीं लेंगे। देखिए, अभी खालिद मकबूल साहब ने तो सूबे का मुतालबा कर दिया है और वो इसी इनसिक्योरिटी पर खेल रहे हैं। जो PTI पंजाब में लिख कर दे रही है कि हम 100 दिन के अंदर सूबा बनाएंगे, जो बिलावल भुट्टो ये कह रहा है कि सूबा ये नहीं हम बनाएंगे, इन दोनों जमातों के सरबरा क्या कराची में खड़े होकर ये कह सकते हैं कि हम उर्दू स्पीकिंग को सूबा देंगे? सांस भी नहीं लेंगे इस हवाले से, क्योंकि इनके जो पॉलिटिकल दूसरे मफादात हैं, जो इनके दूसरे सियासी मफादात हैं, वो इनको इस बात की इजाजत नहीं देते कि वो कराची के उर्दू स्पीकिंग वोटर की इनसिक्योरिटी के साथ जुड़े, और उसके साथ अनफॉर्चुनेटली अभी तक MQM ही जुड़ती है।
तो डॉक्टर रियाज, क्या मैं आपसे पूछूंगी कि अगर सवाल ये है, और जैसा कि हुमा ने भी कहा कि इमरान खान ने तो बिल्कुल श्योरिटी दी इसकी कि जनूबी पंजाब को एक सूबा बनाया जाएगा, तो क्या अगर ऐसा होता है तो क्या इसका कोई इम्कान है कि फिर मजीद सूबे बने पाकिस्तान में और उनमें कराची?
देखें, ये तो पॉलिटिकल फ्लोंगरिंग है, बड़े अरसे से चलती आई है, पीपल्स पार्टी भी ये करती रही 2008 के इलेक्शन के बाद। और दूसरा मसला ये है कि इस वक्त इलेक्शन पे तो आपको पता है जो पंजाब की सीट्स की सूरत हाल है, 141 सीट्स ने डिसाइड करना है कि किसने रूल करना है,
यही रोको मैं
उसके लिए, उसके लिए 46 सीट जो है साउथ पंजाब की, तो वो तो बड़ा सिग्निफिकेंट एक वो काउंट करती हैं। तो मेरा ख्याल है ये जो PTI का ये नारा है फिलहाल पंजाब तक ही महदूद होगा, और सिंध में तो इस वक्त मेरा नहीं ख्याल कि जो PTI है इस किस्म का कोई रिस्क लेना चाहेगी।
तो ये जो जलसे जुलूस हो रहे हैं, और इसमें एक सबसे बड़ा चैलेंज ज़ाहिर है MQM के लिए है, और ये जो भी हाल ही में इनका जलसा हुआ था टंकी पर, उन्होंने एतमाद का इजहार किया कि ऐसा नहीं होगा बल्कि धड़ाबंदी कम हो जाएगी। तो तौसीफ साहब, आप क्या समझते हैं कि इसका नतीजा MQM की धड़ा? अच्छा, तौसीफ साहब क्योंकि उनकी लाइन डिस्कनेक्ट होगी, हम दोबारा मिला रहे हैं, लेकिन हुआ यही सवाल फिर आपसे, क्या इसका नतीजा MQM की धड़ाबंदी का खात्मा हो सकता है?
नहीं, मेरा ख्याल बावजूद इसके कि MQM में सब ये रियलाइज करते हैं कि सीरियस क्राइसिस है और MQM इस क्राइसिस के साथ तवातुर के साथ कमजोर हो रही है, अब तक शनाज सारी कोशिशें नाकाम हुई हैं, पिछले दिनों आपको पता है कि बिलावलपुर तो साहब का जलसा हुआ लियाकत आबाद में, कोई सोच नहीं सकता था कि एमक्यूएम के गढ़ में जाके जलसा करे। उन्होंने वो जलसा किया, जलसा बहुत कामयाब भी नहीं हुआ और उसके बाद एमक्यूएम ने एक बार फिर कोशिश की कि वो जुड़ जाएं और एक वन फेस कम अज कम दिखा दें, नहीं कर पाए। तो एज देखिए पीएससी की वजह से एमक्यूएम दो धड़ों में तो तकसीम की है, जो तीन धड़ों में तकसीम हुई है इसने तो आपको समझिए कि एमक्यूएम को बहुत ही मखदूश और कमजोर कर दिया है। और इसीलिए आपको जो सबसे ज्यादा इसको बेनिफिशियरी आपको इस वक्त नजर आता है इस पूरी सूरत हाल का, वो पीपल्स पार्टी नजर आती है और इसीलिए आपको ऑल ओवर सटल लव फॉर कराची जागता हुआ नजर आता है बिलावल भुट्टो साहब के जहन में, दिल में और जलसों में। और आज भी मैं लाइव कवरेज एक चैनल पर कर रही थी उनके जलसे का जो मजार कायद से हुआ है, और वहाँ पे जो रिपोर्टर था उसने बिल्कुल वाज़े तौर पे ये बात कही कि ये बात कहना ज्यादती होगी कि इस जलसे में मकामी लोग मौजूद हैं। तो जो पीपल्स पार्टी की लीडरशिप है वो अंदूरे नए सन से गाड़ियां भरकर यहाँ पर लोगों को लाई है ताकि कुर्सियों को भरा जा सके। तो ये बात एक बात तो वाजे हो गई ना कि इंडिजिनसली अभी कराची के वोटर को ना पीपल्स पार्टी मोबिलाइज कर पाती है ना पीटीआई मोबिलाइज कर पाती है। पीटीआई पीपल्स पार्टी से ज्यादा वोटर मोबिलाइजेशन करती है कराची में, लेकिन उसे ओन नहीं करती क्योंकि पीटीआई का सारा फोकस पंजाब है। वो सेंट्रल गवर्नमेंट की तरफ उनका तवज्जो ज्यादा है तो उनका फोकस भी पंजाब की तरफ ज्यादा है। सिंध में जब उनको बहुत बार कहा गया कि आपने कितनी बड़ी गलती की थी 2013 में, आप सेकंड लार्जेस्ट पार्टी के तौर पे इमर्ज हुए थे और आपने अपने आप को वहां फाल नहीं किया, कंसोलिडेट किया, तवातुर के साथ जब ये बातें कही गई हैं तो अब बिल्कुल इलेक्शन के करीब आपको पीटीआई फिर कराची में फाल होती नजर आती है। तो मेरा ख्याल है दिस इज टू लिटिल टू लेट, अगर मैं ये कह सकूं। और अनफॉर्चुनेटली मुझे लगता है कि एमक्यूएम जुड़ नहीं रही, एमक्यूएम में इतना शदीद क्राइसिस ऑफ लीडरशिप है कि एमक्यूएम करीब नहीं हो पा रही एक दूसरे के वो काउंटर कर सके।
तो डॉक्टर तौसीफ, हुमा की बात आपने सुनी और हमें नज़र यही आता है कि जो कराची में एक पाकिस्तान का सबसे बड़ा अर्बन सेंटर है उसके मसाइल की कोई बात नहीं करता। और उसकी सबसे बड़ी मिसाल ये है कि जब सेंसस हुई तो उस पर भी हमें कोई बहुत बड़ा एहतजाज नज़र नहीं आया कि कराची की आबादी पे जो बहुत कम करके दिखाई गई, और जो कि एक आम आदमी भी समझता है कि कराची की आबादी इतनी कम नहीं है, कराची बहुत बड़ा शहर है, बहुत ही बुरी तरह फैला हुआ शहर है। तो अगर पीटीआई या पाकिस्तान पीपल्स पार्टी इन मसाइल को नहीं उठाते और एमक्यूएम ही है जो आखिर में कराची के लोगों को नज़र आता है कि वो उनके लिए बात कर रही है इस हवाले से कि उनके जो मसाइल हैं मसाइल के हवाले से, तो आपको क्या सिनेरियो नज़र आता है इन इंतखाबात में कि कौन सी जमात क्या
जी? अभी तक तो फिर वही की बात रिपीट हो रही है कि हाँ एमक्यूएम की पोजीशन है, अगर वो ग्रुपों में बटी हुई है, तीन हिस्से उसके हैं, चौथा भी छोटा हिस्सा है, मगर इस बात का इम्कान है कि इलेक्शन के वक्त मुत्तहिद हो जाएं। तो पहला नंबर तो एमक्यूएम का ही होगा, उसके बाद दूसरा नंबर पीपल्स पार्टी का हो सकता है कि क्योंकि जो मिली जुली आबादियां हैं वहां पीपल्स पार्टी की सीटें बढ़ जाएंगी, तरीके इंसाफ की सीटें भी बढ़ सकती है। मगर ये सब बहस तो वैसे ही बहस है, असल बात यह है कि इंतखाबात का रोड मैप क्या तैयार हो रहा है। वो जो रेड रोड मैप तैयार हो रहा है उसके मुताबिक सारी चीजें होंगी, तो उसके अंदर तो आप हम सब जानते हैं कि क्या होता है माजी में जो इलेक्शन में क्या होता रहा है। मगर फिलहाल जो बात नजर आती है वो यह है एक एमक्यूएम अब भी बड़ी मजबूत कुवत है अगर चेके वो बटी हुई।
तो ये जो सवाल ये एक है, अभी मैं इंटरव्यू देख रही थी उनका कि एमक्यूएम के एक लीडर का कि वो कहते हैं कि वर्कर्स जा सकते हैं लेकिन वोटर्स नहीं, लेकिन हमने 2013 में देखा कि 800,000 वोट जो हैं वो पड़े पीटीआई को। तो डॉक्टर रियाज शेख, क्या पीटीआई इस पे आगे अपने बनाना नहीं चाहेगी, अपने वोटर्स को बुनियाद को मजबूत नहीं करना चाहेगी? उसके लिए बहुत बड़ी तादाद है कराची में आके 800,000 वोट ले लेना।
हाँ देखें, जो पीटीआई के लिए 2013 में जो वोट मिले थे कराची से वो तो बिल्कुल ही एक अनप्रेसिडेंटेड था कि वहां से भी उन्होंने वोट हासिल किए थे, जो मतलब स्ट्रांग होल्ड था एमक्यूएम का, मतलब फेडरल भी एरिया और इन इलाकों से भी हासिल किए, तो बहुत बड़ी बात थी। लेकिन इस वक्त जो सूरत हाल है मेरे ख्याल में एक वो, क्योंकि कराची का एक जनरल ट्रेंड ये है कि कराची की हिस्टोरिकल ट्रेंड आप निकालें तो हमेशा एक अच्छे अरसे तक मतलब मोहतरमा फातिमा जना के साथ रहे हों या बाकी जगह से रहे हों तो जरूरी नहीं है कि कराची का वोटर वो जो जिस तरह प्रोसेस पर इशारा कर रहे हैं कि जो चेस का गेम बनने वाला है सारी सिलेक्शन में, तो शायद कराची का वोटर उसी तरफ जाए। एक ये दूसरा ये जहन में रखिए कि पीपल्स पार्टी ऐसा नहीं है कि कराची से बिल्कुल माइनस थी। पीपल्स पार्टी 3 सीटें रखती आई है नेशनल असेंबली की कराची से, मलीर के अंदर, लियारी के अंदर और लियारी के साथ की जो सीट है खारादर वगैरह की 3 सीटें। इसी तरह सूबाई जो असेंबली है उसके अंदर भी कराची से कम अज कम 8 से 9 सीटें जो इब्राहिम हैदरी उन इलाकों से वो लेती आई। तो इसका मतलब ये कि पीपल्स पार्टी का ऐसा नहीं है कि सारे का सारा वोटर जो है वो मीरपुर जो है वो बदीन या हैदराबाद से आया, वो मलीर से भी आया होगा, लियारी से भी आया होगा, कराची वो जो तोसी साहब बता रहे हैं कि जो कराची की मिली जुली आबादियां हैं वहां से भी पीपल्स पार्टी का एक अच्छा खासा वोट है। तो हम मुझे भी लगता है कि एज कम्पेयर टू पीपल्स पार्टी पीटीआई ज्यादा सीट शायद कैप्चर कर सके। कराची में अभी भी तोसी साहब वाली बात यह है कि पहली सीट तो शायद ही एमक्यूएम की हो। अब देखना सिर्फ ये है कि किस किस्म की एमक्यूएम, किस एस्टैब्लिशमेंट किस किस्म की एमक्यूएम को करती है, वरना मेरा ख्याल है आज भी शायद लंदन का सबसे बड़ा वोट है कराची के अंदर।
तो हुमा इसका मतलब ये है कि अल्ताफ हुसैन ने जो कहा है कि हम तो इलेक्शन का मुकम्मल तौर पर बैकआउट करेंगे, तो क्या इसका कोई इम्कान है कि मुकम्मल तौर पर एमक्यूएम का लंदन वाला धड़ा जो है बैकआउट कर दे? हुमा
हेलो
जी
आप एक मिनट सवाल रिपीट कीजिएगा शनाज।
मैं ये कह रही थी कि जैसा कि अभी रियाज साहब बात कर रहे थे कि अब भी सबसे ज्यादा इम्कान एमक्यूएम के लिए है, लेकिन अगर लंदन में जैसा कि बयान दिया अल्ताफ साहब ने कि हम बैकआउट करेंगे इलेक्शन का, तो क्या इसका इम्कान है कि कोई वो ऐलान करें बैकआउट करने का और लोग अमल करें, वोटर्स ना जाएं वोट देने के लिए?
देखिए अगर वोटर ना गया, वोट देने के लिए ना निकला अल्ताफ हुसैन, क्योंकि देखिए एमसीएम तंजीमी तौर पे तो ये नहीं कर सकती कि वो अल्ताफ हुसैन का डायरेक्टिव माने, ये तो उनके लिए पॉलिटिकल सुसाइड होगा
जी,
ठीक है। और अगर वोटर ये बात मानता है तो इसका बाय डिफॉल्ट फायदा होगा पीपल्स पार्टी को और पीटीआई को, तो इसका मतलब है कि जो वोट है उसमें हार्ड कोर वोट मिसिंग हो जाएगा एमसीएम का। तो मेरा जाती ख्याल ये है कि कराची में वोट पूर्व भी बटेगा जी, पीपल्स पीएसपी को भी 2-1 सीटें मिलेंगी, पीपल्स पार्टी को ज्यादा सीटें मिलेंगी और एमसीएम की प्रेजेंस जो पॉलिटिकल प्रेजेंस श्रिंक होगी, पीटीआई की सीटें उठाएगी। और इसकी वजह से जो एक कराची में आप एक सूरत हाल देख रहे थे ना कि एक समझिए कि कराची को कहा जाता था कि होस्टेज टू एमक्यूएम, वो चीज अब वो ब्रेक हो जाएगी, वहां पे 4-way वोट होगा। तो तवातुर के साथ मेरे ख्याल एस्टैब्लिशमेंट को ये इशू था कि कराची का वोट जो था वो होस्टेज वोट था, मेरे ख्याल वो होस्टेज वोट जो है वो उन्होंने ब्रेक कर दिया है। और इतना क्राइसिस है एमसीएम में बिलखसूस कि वो लमसम वोट नहीं दे पाएगी अनलेस कोई मिरेकल हो और ये जुड़ जाए, लेकिन उसका वो मुझे होता हुआ नजर नहीं आ रहा। वी आर वे टू क्लोज इन टू द इलेक्शन।
अच्छा, कराची में खासतौर पे कराची के बदमनी के ज़माने में जिन 3 पार्टीज का हमेशा जिक्र आता था, वो एमक्यूएम, अवामी नेशनल पार्टी और पाकिस्तान पीपल्स पार्टी थी, तो हालिया दिनों में हमें अवामी नेशनल पार्टी जो है उसका ना तो इतना तस्करा नज़र आता है, फिर वो 12 मई के वाक़े के लिए उन्होंने बनारस खान के बाचा खान चौक को चुना है पश्तून आबादी वाले, तो क्या आपको रोल नजर आता है? मैं पहले डॉक्टर रियाज आपसे पूछूंगी कि एएनपी का आपको क्या रोल?
मैं आपको शहनाज मैं इनपुट दे दूं तो मैं फिर जाना चाहूंगी।
अच्छा जी, जी।
देखिए आपने बहुत अहम सवाल पूछा, हुआ ये कि एएनपी की प्रेजेंस और क्लाउड कराची में उस वक्त खत्म हुआ जब जो तालिबानाइजेशन हुई थी कराची की वो एएनपी की अम्ब्रेला में छुपती थी, और पीटीआई जब एमकेएम जब एएनपी की तरफ उंगली उठाती थी तो वो तालिबान की तरफ उंगली उठाकर वो करती थी। तो जब तालिबानाइजेशन ब्रेक हुई कराची में तो एएनपी का क्लाउड भी ब्रेक हुआ, क्योंकि तालिबान ने सबसे ज्यादा आके एएनपी वालों को मारा और इनके ऑफिस पे कब्जा किया और इनकी आबादियों पे कब्जा किया, इसलिए उनकी प्रेजेंस जो है वो यहाँ ड्विंडल हुई है और कमजोर हुई है। लेकिन उसका जो फायदा एमकेएम को होना चाहिए था वो इसलिए नहीं हुआ क्योंकि एमकेएम खुद दुसरे में है।
अच्छा हुमा, मैं आपसे थोड़ा सा दरख्वास्त करूंगी, थोड़ी सी देर और रुक जाइए क्योंकि मैं कराची के बारे में मज़ीद भी कुछ पूछना चाहती हूं, तो 5-10 मिनट अगर आप हमारे साथ रुक जाएं। मैं रियाज साहब यही सवाल अब आपसे पूछूंगी कि आप क्या कहते हैं कि अब पाकिस्तान कराची में एएनपी की क्या पोजीशन है और क्या उसके लिए इम्कान हैं?
अपने मेरा ख्याल है कराची में तो एनपी के लिए तो मेरा ख्याल स्पेस ना होने के बराबर है, और खासतौर जिस तरह ये क्योंकि एनपी का तो सबसे बड़ा जो बेस था वो तो पश्तून नेशनलिज्म पे था, तो अब अगर पश्तून नेशनलिज्म के अगर सारे आप इश्यूज देखें तो मेरे ख्याल में एनपी तो कोई खास इफेक्टिव तरीके से उसको हैंडल नहीं कर सकी। और दूसरा जो हमने बात की कि जो पश्तून ये जो एनपी की लीडरशिप की असोसिएशन हुई और सब कुछ हुआ, बल्कि एक बहुत बड़ा मसला उठा कराची में, अगर आपको याद हो कि परवीन रहमान डेस्टिनेशन हुआ और ही पायलट प्रोजेक्ट में, तो किसी हद तक उंगलियां जो है इनिशियली तो लोगों का ख्याल था कि तालिबान इन्वॉल्व थे और बाकी कुछ लोग थे, लेकिन बाद में पता चला कि शायद एनपी की मकामी जो वो क्यादत वो भी शामिल थी, और वो लोग ये जो टैंकर माफिया है इस किस्म के और बदतावे इसमें काफी इन्वॉल्व रहे हैं। तो एनपी का तो मेरा ख्याल कराची में बहुत हद तक वीक हो गया है, और पता नहीं अब देखें जो जो नया पश्तून मूवमेंट है जिनका कल जलसा होने जा रहा है, मेरे ख्याल में इन्होंने काफी हद तक डैमेज किया है एनपी को, क्योंकि एनपी उनकी मुखालफत भी कर रही है तो उसका ऑटोमेटिकली लॉस एनपी को मिलेगा। तो एनपी का तो मुझे नहीं कोई नजर आ रहा कि इलेक्शन हुए रोल है।
तो हुमा, अब मैं कराची के बारे में ही जानना चाहती हूँ, क्योंकि बहुत सारे मैं अपने पहले अपने सुनने वालों को बता दूं कि आप में से बहुत सारे लोगों ने कहा है कि हमें आवाज़ साफ नहीं आ रही, कि हमारे ये प्रोग्राम फेसबुक पे भी बराह रास्त जाता है। आप एक दफ़ा फिर देखिए, मेरा ख्याल है कुछ लोगों को सही आवाज़ आ रही है, जिससे मैं उम्मीद कर सकती हूँ कि अब बेहतर हो गई है आवाज़, और वरना आप मीडियम वेव 972 पर हमें सुन सकते हैं। अच्छा हुमा, कराची की क्या सूरत हाल है इस वक्त? कराची किस मकाम पर है? क्या जिस अमन व अमान के दावे हैं कि कराची में अमन कायम हो गया, और जाहिर है कि हमें नज़र तो आता है कि बहुत सारी चीज़ें बेहतर हुई हैं, तो वो किस हद तक देर पा है और कायम रहने वाला है?
जो आपने मुहावरा सुना होगा ना कि मौत दिखाओ तो बुखार अच्छा लगता है, तो कराची के पास तो ये मौका ही नहीं था कि वो कहे कि पानी नहीं है, बिजली नहीं है, सड़कें नहीं हैं, क्योंकि कराची में तो रोज 10-12 लाशें गिरा करती थी
जी।
और कराची में ये मजाक बन गया था कि अगर आप सुबह शाम को घर पहुंच जाएं अपने पांव पे तो आप समझिए कि आप कराची में सरवाइव कर गए। वहां से कराची ने जरूर प्रोग्रेस किया है, कराची में का डेथ टोल खत्म हो गया है, कराची में एलिमेंट ऑफ इनसिक्योरिटी खत्म हो गया है, कराची में क्राइम रेट भी कम हुआ है। लेकिन उसके बाद जाहिर है कि जब ये चीजें कम हुई हैं तो जैसे अब आप लोगों को सांस आया है तो अब बहुत बड़े सवाल कराची के हवाले से हैं, कराची का कचरा, कराची की वेस्ट मैनेजमेंट, ट्रांसपोर्ट, पानी, बिजली। कराची तो डेमोग्राफिक प्रेशर कुकर है, ये शहर तो इतने लोगों के लिए कभी बना ही नहीं था, दुनिया का वो वाहिद शहर है जो इस रफ्तार से बढ़ाए जैसे कराची बढ़ाए। तो ये जो कराची के इश्यूज हैं इनका हाउसिंग, कराची में रहने को जगह नहीं है, खाने को नहीं है, नौकरी नहीं है, ट्रांसपोर्ट नहीं है, पानी नहीं है, बिजली नहीं है, कचरे उठाने वाले नहीं है, अब इन इश्यूज के हवाले से बात हो रही है। और मैं नहीं समझती कि कराची में किसी भी सियासी जमात के पास इन इश्यूज का हल इस वक्त मौजूद है, लिहाजा कोई इशू बेस्ड सियासत करता ही नहीं, कोई इशूज की बात करता ही नहीं, सब एक ही बात करते हैं कि हमसे पहला वाला बुरा था या हमसे आगे वाला बुरा है, और हमें एक मौका और दो तो हम कुछ अच्छा कर देंगे, क्योंकि किसी के पास कराची के मसाइल का हल छोटू से है नहीं।
तो हमें रियाज साहब, ये जो एक बहुत एक्टिव जुडिशरी नज़र आ रही है इस वक्त, और आज कई चीज़ों पे कराची की बात की है चीफ जस्टिस ने, तो आपको कुछ नज़र आता है कि कराची की सूरत हाल में इससे बेहतरी आएगी?
जी, मैं चीफ जस्टिस साहब की बहुत इज्जत करती हूँ।
जी जी, रियाज साहब आप बोल रहे थे?
नहीं, हुमा साहब बात करिए।
हाँ नहीं, आप कहिए, उसके बाद हुमा से पूछती हूँ मैं।
मेरा भी ख्याल है कि चीफ जस्टिस के जो इकदाम है इनका कोई लॉन्ग टर्म इम्पेक्ट होगा। चीफ जस्टिस ने वैसे भी जनवरी में चला जाना है, तो ये जो कराची के जो बड़े इशूज हैं जिसकी तरफ हुमा इशारा कर रही थी कि पानी का, सीवरेज का, ये वो प्रोजेक्ट्स हैं जिनको सालों साल लगते हैं। मतलब K4 का हम किस्सा सुनते चले आ रहे थे, इतने सालों से सुन रहे हैं कितना, और जो बेतहाशा आबादियों का जो इंक्रीज हुआ है वो अपनी जगह पर मौजूद है कि वो कितने पानी प्रोवाइड कर सकती है। इसी तरह हम कराची के जो रोड का सुनते आए हैं, एक जो हमारा लियारी नॉर्दर्न बाईपास है या लियारी का जो एक्सप्रेस वे, पता नहीं कितने दहाइयां लगे उन रोडों को बनने में। अब साउदर्न हम बाईपास का सुन रहे हैं कि जिसको बनना है, पता नहीं कितने, अब तो कितने सालों से सुन रहे हैं, कुछ नहीं हो सकता। तो मेरे ख्याल से चीफ जस्टिस के जो एक्शन है वो तो एक पॉपुलर एक वो तो सेंटिमेंट तो क्रिएट कर सकते हैं, क्योंकि लॉन्ग टर्म मुझे नहीं लगता है। जब एक तो जो लोकल गवर्नमेंट है कराची की, उसको स्ट्रॉन्ग करना पड़ेगा, उनको पावर देने पड़ेंगे, ये जो पीपल्स पार्टी का कराची के ऊपर और उसके डिपार्टमेंट्स विड्रॉ किए हैं, अब कराची जो कराची की जो जो सिटी गवर्नमेंट है उसके पास हार्डली कोई डिपार्टमेंट है, इवन के ये जो आपका डिस्पोजल्स है उसके उठाने के लिए भी वो प्रोविंशियल गवर्नमेंट की एक अथॉरिटी बन चुकी है। तो ये लोकल गवर्नमेंट को जब तक आप बाख्तियार नहीं बनाएंगे तो वो क्या डिलीवर करेगी? तो ये तो इनका झगड़ा चलता रहेगा दोनों पार्टीज का, क्या देना है और क्या नहीं देना। लॉस कराची का है और उसका ये होगा कि वो दोनों जो ग्रुप हैं वो अपनी अपना जो वोटर्स को अपनी तरफ इसी तरह पुल करते रहेंगे कि जी हम ये काम कर रहे हैं।
अच्छा मैं हुमा, आपने आप भी एंकर हैं और शायद आपने ये बात महसूस की होगी, मुझे हमेशा जब मैं कोई भी कोई राउंड टेबल कंडक्ट करती हूँ या कोई डिस्कशन होता है तो मुझे हमेशा ये बात महसूस होती है कि एमक्यूएम के लिए हमारे उन इलाके के रहने वालों में बड़ी मुखालफत मौजूद है दूर दराज, जैसे कि बलूचिस्तान से लोग कर रहे हैं या सुबह सरहद से या केपीके से कर रहे हैं या पंजाब से फोन, तो क्या वजह है? मतलब वहाँ तो वो वजूद भी नहीं रखती जो कुछ यहाँ कराची
वजूद नहीं रखती। लेकिन देखिए कराची जो है वो इकोनॉमिक मैग्नेट है और कराची के अंदर अगर आप पख्तून पॉपुलेशन की मल्टीप्लिकेशन देखें तो वो फिनोमिनल है। कराची इज अ पख्तून टाउन और एमक्यूएम को लोग कहते हैं कि वो एक मेल्टिंग ग्लेशियर के ऊपर खड़ी है क्योंकि ये डेमोग्राफिक पिक्चर कराची की बहुत तेजी के साथ तब्दील हो रही है और जाहिर है इसको एमसीएम रिजिस्ट करती है और जब एमसीएम इसको रिजिस्ट करती है तो जाहिर है फिर एमसीएम इज पेंटेड एट समवन जो नहीं चाहती कि ये डेमोग्राफिक चेंजेस आए। दूसरी अहम बात ये है कि पहले एमसीएम ढके छुपे बिटवीन द लाइन बात करती थी, अब एमसीएम खुलकर उसने कहा है खालिद मकबूल साहब ने कि हमें प्रोविंशियल स्टेटस अपना अलग चाहिए। ये बात पीपुल्स पार्टी को टोटली अनएक्सेप्टेबल है, बेइंतहा खलती है। ये जो सिंध के इंडिकेटर्स हैं ये तमाम सर इंडिकेटर्स जो हैं ये नीचे गिर जाएंगे अगर कराची सिंध से अलहदा हो जाता है। तो जो सिंध का चमकारा है वो तो कराची तक कन्फाइन है ना जी। तो ये वो तमाम अवामिल हैं जिसकी तरफ वजह से आप एक नेगेटिविटी जो है वो फील करते हैं। और कुछ बातें सच नहीं है, ये सही है कराची में फियर फैक्टर बहुत हाई था, ये सच है कि एमसीएम किसी सियासी जमात को यहाँ कदम नहीं जमाने देती थी, ये सच है कि एमसीएम की कराची की पुलिस एमसीएम से डरती थी। ये तमाम चीजें अब चेंज हुई हैं और एक नई फिजा उभर रही है। लेकिन मैं आपसे दोबारा गुजारिश करूँ शनाज, एमसीएम ने ये तमाम डेफिशिएंसीज और गलतियां थी जिसकी वो आज सजा भुगत रहे हैं। लेकिन उसके साथ साथ एमसीएम का जो एक एडवांटेज है कि वो जुड़ती है कराची की उर्दू स्पीकिंग वोटर के साथ, उसकी महरूमी के साथ, उसकी इनसिक्योरिटी के साथ, वहाँ कोई और जमात जगह नहीं बना सकी है और ये वो वाहिद रिवाइवल कार्ड है जो एमसीएम के पास है और इसीलिए अपने जब उन्होंने जलसा किया तो उन्होंने जाग महाजिर जाग का नारा लगाया।
तो तौसीफ साहब आ गए हैं हमारे साथ दोबारा, तौसीफ साहब यही बात फिर मैं पूछूंगी हुमा का। बहुत शुक्रिया हुमा आपका, बहुत बहुत शुक्रिया, थैंक यू। डॉक्टर हुमा बकाई हमारे साथ थी और अब हमारे साथ डॉक्टर तौसीफ अहमद हैं और डॉक्टर रियाज हैं। तो तौसीफ साहब आपसे मैं पूछूंगी कि हुमा ने बात की कि कराची में जो तनासुब आबादी का वो बड़ी तेजी से तब्दील हो रहा है, तो क्या ये जो एम क्यू एम के हामी हैं इनमें सिर्फ उर्दू बोलने वाले हैं?
देखिए डेमोग्राफिक सिचुएशन कराची की चीज हो रही है और मेरा ख्याल है, बहुत सारे लोगों का ख्याल है कि अब उर्दू बोलने वाले कराची में अक्सरियत में नहीं है जैसा कि आज से 15-20 साल थे। तो और बाकी जो कौमियत है वो एमक्यूएम की हामी नहीं है, तो एमक्यूएम वाले बहुत आखिरी कार्ड बहुत जल्दी खेल रहे हैं एक कराची सूबे का मुतालबा करके, जैसा कि हुमा कह रही थी। इससे सिवाय इसके कि इस्टेब्लिशमेंट को फायदा हो, एम के एस्टेब्लिशमेंट के इशारों पर चलती रहे और पाकिस्तान का जमहूरी निज़ाम कमज़ोर हो जाए, इसके अलावा इसका कोई नतीजा नहीं। कराची तारीखी तौर पर सिंध का हिस्सा है और सिंध में रह के ही तमाम कम्युनिटीज़ जो रहती हैं सिंध में अपने हकूक हासिल कर सकती हैं। ये ठीक है कि पीपल्स पार्टी की पॉलिसी बहुत ज़्यादा उर्दू बोलने वालों के हक में नहीं रही, मगर इसका ये मतलब नहीं कि हम वो मुतालबा करें जिससे जमहूरी निज़ाम ही जो है तारपीडो हो जाए और जिसका सारा फायदा इस मुल्क की अस्करी एस्टेब्लिशमेंट को हो। तो इस तरह के नारे सिर्फ तादाद को डेवलप करेंगे, इसका कोई फायदा नहीं होगा और उसका नुकसान भी होगा कि अगर वाकई कराची सुबह बन गया तो क्या अक्सरियत जो है इस मुल्क इस शहर का वजीर आला पठान होगा या पंजाबी होगा, तो फिर उर्दू बोलने वालों का एहसास से महरूमी वहीं रहेगा। ये इसके बजाय हम जमहूरी जो जमहूरी धारा है उसमें शामिल होने की बात करनी चाहिए। एमकेएम की क़यादत ने एक नारा तो अपना तब्दील किया है कि उन्हें मंजिल चाहिए रहनुमा नहीं चाहिए। पैसों को ये नारा लगाते थे कि रहनुमा चाहिए मंजिल नहीं चाहिए, और जो कायद का गद्दार है वो मौत का हकदार है। तो अब तो उन्होंने इस बात को रियलाइज किया है, तो उन्हें ये भी रियलाइज करना चाहिए कि कौमी पॉलिटिक्स में ही उर्दू बोलने वालों का हिस्सा हो सकता है, वहीं शेयर मिल सकता है। एलर्जी की पॉलिटिक्स जो है नुकसान में जाएगी और उसका ज्यादा नुकसान होगा, और उसको पूरे मुल्क से कहीं से हिमायत नहीं मिलेगी। और अगर कोई कुव्वतें हिमायत करेंगी तो वो जमहूरी निज़ाम को कमजोर करने के लिए करेंगी, जैसा कि 1988 से 1999 तक होता रहा था।
डॉक्टर रियाज, मैं यहाँ डॉक्टर साहब डॉक्टर आसिफ की बात में इजाफा करते हुए कहूँगी कि हमें इंडिया में नज़र आया, हमने देखा कि बहुत से नए सूबे बने और कोई ऐसा वहाँ पे क्राइसिस नहीं पैदा हुआ उन सूबों के बनने से, और बहुत सारे सूबे सालों तक झगड़ा चलता रहा कि उनको रियासत बनाया जाएगा, अलग रियासत बनेंगे। तो क्या आपको लगता है कि पाकिस्तान में मज़ीद सूबे बनना जमहूरियत के खिलाफ है या जमहूरियत के मुनाफी है और उसे जमहूरियत को नुकसान पहुंचेगा?
अच्छा देखिए, पाकिस्तान की तारीख तो जरा अजीब सी है ना। हम तो वो लोग हैं कि अभी वो पॉलिसी अडॉप्ट ही नहीं करते। मतलब एक वक्त में जब पाकिस्तान में वजी सूबे किए जा सकते थे, उस वक्त तो हम यूनिट बना रहे थे और हम ईस्ट पाकिस्तान के साथ पैरिटी बनाने के चक्कर में थे। तो लोगों तो उस वक्त जो मौजूदा सूबे थे, चाहे वो सिंध था चाहे वो पश्तूनख्वा था, ये लड़ रहे थे कि हमारी आइडेंटिटी आप क्यों जाया करें, जबकि हम तो मुगलों के जमाने से लेके पता नहीं सदियों से एक आइडेंटिटी थे। तो हमारे पास तो ये एक बहुत बड़ा मसला है ना कि हमारी एस्टेब्लिशमेंट जो रूलिंग इलीट है, जिसको हम कहेंगे जो रूलिंग इलीट है, उसने चीजें अपने मफादात के तहत नॉन डेमोक्रेटिक फोर्सेस को प्रमोट करके, वो जिस तरह भी तौसीफ साहब कह रहे हैं कि अगली भी उनके जहन में पता नहीं क्या क्या चीजें हैं। तो उसमें बदकिस्मती से अगर हम कराची की बात कर लें, क्योंकि हम ज्यादा कराची को फोकस कर रहे हैं, तो आपको पता है कि जब 47 में फौरन ही कराची को सिंध से अलहदा किया गया, तो पहली बुनियादी रिफ्ट जो है उस वक्त रख दी गई कि जी सिंध और कराची अलग है। मतलब कराची नहीं, जो सिंध यूनिवर्सिटी थी उसको कराची यूनिवर्सिटी का नाम दे के बाकी वहां ट्रांसफर किया गया। तो ये डिलीबरेटली जो रिफ्ट क्रिएट किए गए हैं, चाहे वो सिंध हो कराची और सिंध का नाम देकर, फिर इसी तरह पंजाब के अंदर, मतलब पंजाब के अंदर जो हम देखते हैं कि जिस तरह सेंट्रल पंजाब या नॉर्दर्न पंजाब जो रूल करता आया है, उनको मालूम था कि जी उनका पॉपुलेशन जो है वो इस इलाके पर बेस करती है, उनकी इंडस्ट्री उस इलाके पर बेस करती है, उनकी खुशहाली उस इलाके पर बेस करती है। तो उन्होंने साउथ पंजाब को इसीलिए इग्नोर किया कि जिनकी तो कोई सही नहीं है, कोई जरूरत नहीं है। और फिर जो हम वहाँ बात करें, केपी की बात करें, इनकी एक दूसरा डिफरेंट व्यू है। वो सोचते हैं कि जी अगर हजारा को सेपरेट किया जाता है तो केपी के अंदर एक बहुत बड़ी वॉइस जो है वो टोटली पश्तून वॉइस हो जाएगी। तो पश्तून वॉइस को जो बैलेंस करने के लिए वहाँ पर जो है हजारा की वॉइस मौजूद है। तो एस्टेब्लिशमेंट के एक वो अजाइन है कि जी यूनाइट रहे ताकि डाइल्यूट हो जाए। यही सारा बलूचिस्तान में ले आए, तो जहाँ अब आपने देखा है कि एक बलोच का डे फर्स्ट है जो एक पाकिस्तान के एस्टेब्लिशमेंट से तजाद है, तो पाकिस्तान की एस्टेब्लिशमेंट उसको काउंटर करने के लिए जो बलूचिस्तान का पश्तून है उसको यूज करती है। तो किसी तरह भी वो नहीं चाहेंगे कि जी एक वो टोटली ऐसा बलूचिस्तान हो जिसमें 100% जो है वो रूल जो है वो बलोच। इस वक्त आप देखें जो गवर्नमेंट की टूर कोट होती है उसके अंदर बहुत बड़ा रोल पश्तून भी प्ले करता है। तो ये मेरे ख्याल में पाकिस्तानी जो एस्टेब्लिशमेंट है उसकी भी बहुत से मसाइल या उनकी कुछ लिमिटेशन है कि एक हद तक जाते हैं फिर रुक जाते हैं, क्योंकि उसके अंदर उनकी बहुत सारी चीज़ों को वो बैलेंस करना चाहते हैं। मसलन सिंध में पीपल्स पार्टी को काउंटर करना है तो अर्बन जो सिंध है उससे वो उसके खिलाफ एक वो ग्रीन बनवा देते हैं। अगर कल ये अलग हो जाते हैं तो फिर किस तरह सूरत हाल होगी। इसी तरह अगर MTM को कंट्रोल करना है तो फिर वो बाकी इलाकों से चीज़ को बैलेंस करवाते हैं। तो बड़ी डेलीकेटेड सिचुएशन है सारी।
अच्छा, तो हम अभी बात करते हैं इस पे मजीद। हमारे साथ साकिब है कराची में, हमारे रिपोर्टर, और वो इस वक्त है पाकिस्तान पीपल्स पार्टी के जलसे में। थोड़ी सी उनसे रिपोर्ट ले लें जलसे की, और उसके बाद आप प्लीज हमारे साथ रहेगा, क्योंकि खासतौर से मैं बात करना चाहती हूँ अब नौजवान वोटर की, और आप दोनों का ताल्लुक यूनिवर्सिटी से है और आप रابطے में रहते हैं। तो साकिब, आपको आवाज आ रही है मेरी?
जी बिल्कुल शहनाज
जी, अस्सलाम वालेकुम साकिब। तो बताइए साकिब, हमारे पास शायन आए थे PTI के जलसे का आवाज सुनाया उन्होंने, तो आपके यहाँ तो बिलावल भुट्टो की तकरीर तो हो चुकी है अभी जारी है?
جی بالکل شنا صاحبہ, آپ سے کچھ دیر پہلے بلاول بھٹو زرداری نے پاکستان پیپلز پارٹی کے جلسے سے خطاب کیا ہے, اور یہ جو جلسہ تھا وہ باغ جنہ میں ہوا تھا, کافی بڑا جلسہ تھا جس میں بڑی تعداد میں لوگ موجود تھے, اور ان کا جو محور تھا گفتگو کا وہ یہی تھا, کراچی کی سیاست, کراچی کے مسائل, اور کراچی کے لوگوں کو جو مختلف مسائل درپیش ہیں, گورننس کا ایشو ہے کراچی میں, ٹرانسپورٹیشن کا ایشو ہے, دیگر ایشوز ہیں, ان پر ہی انہوں نے بات کی. اور خاص طور پر بلاول بھٹو زرداری نے یہ کہا کہ متحدہ قومی موومنٹ نے یہاں پر انہوں نے الزام عائد کیا کہ یہاں پر لسانیت کی سیاست کی گئی اور پاکستان پیپلز پارٹی کو دور رکھا گیا کراچی کے عوام سے. انہوں نے ایک وضاحت یہ کی کہ کوٹا سسٹم کے حوالے سے بہت زیادہ شکایات کی جاتی ہے کہ یہ پاکستان پیپلز پارٹی نے نافذ کیا ہے, لیکن ان کا یہ کہنا تھا کہ یہ سب سے پہلے پاکستان میں پہلے وزیر اعظم لیاقت علی خان کے دور میں شروع ہوا اور ذوالفقار علی بھٹو کے دور تک رہا, لیکن ان کا یہ کہنا ہے کہ وہ ہر قسم کی منافرت کے خلاف ہیں, لسانیت کے خلاف ہیں, کراچی کے لیے ہر طرح سے ان کی جماعت کام کر رہی ہے. ان کا یہ کہنا تھا کہ ان کی جماعت اکیلے یہ سب کچھ نہیں کر سکتی ہے, تمام جماعتوں کا تعاون ضروری ہے, اور سب سے بڑھ کر کراچی کے شہریوں کو آگے بڑھنا ہوگا, ان کو منتخب کرنا ہوگا پاکستان پیپلز پارٹی کی قیادت کو, تاکہ وہ آخر شہر کے مزید کام کریں. تو بلاول بھٹو کا خطاب جاری رہا کافی دیر تک, اور اس دوران جو ہے لوگوں کی بڑی تعداد وہاں پر موجود تھی. باغ جناح کا جو حصہ مختص کیا گیا تھا جلسہ گاہ کے لیے وہ کھچا کھچ بھرا ہوا تھا, لوگوں کی کافی بڑی تعداد موجود تھی, اور اس کے بعد جو ہے اب جلسہ ختم ہو چکا ہے اور دوسرا جلسہ اس وقت تحریک انصاف کا شہر میں اس وقت بھی جاری ہے.
تو کوٹا سسٹم کی اگر بات کی, یہ بالکل درست بات ہے کہ کراچی میں سب سے بڑی خاص طور پہ نوجوانوں کے لیے جو ایک شکایت ہے وہ کوٹا سسٹم کی ہے. تو انہوں نے کچھ کہا کہ وہ اس کو کیا کرنے کا ارادہ رکھتے ہیں, ختم کرنے کا, اور کوئی پلان اس کے لیے انہوں نے دیا؟
جی بالکل, ان کا یہ کہنا تھا کہ وہ بھی کوٹا سسٹم کے حق میں نہیں ہے بذات خود, اور اس حوالے سے ان کا یہ کہنا تھا کہ اس پر قانون سازی کی ضرورت ہے, لیکن انہوں نے یہ بات واضح کی کہ یہ قانون سازی صرف پاکستان پیپلز پارٹی اکیلے نہیں کر سکتی ہے, بلکہ اس کے لیے تمام جماعتوں کو متحد ہونا پڑے گا, کیونکہ یہ وفاقی حکومت میں قانون سازی ہوگی, پارلیمنٹ میں قانون سازی ہوگی, جس کے بعد یہ کوٹا سسٹم ختم ہو سکتا ہے. بلاول بھٹو زرداری کا یہ کہنا تھا کہ چونکہ نوجوان بالخصوص اردو بولنے والے نوجوانوں کی جانب سے بہت ہی شکایات عام ہے, اور متحدہ قومی موومنٹ اس کا الزام پیپلز پارٹی کے ساتھ رکھتی ہے کہ صوبہ سندھ میں کوٹا سسٹم جو موجود ہے, دیہی اور جو شہری آبادی کی تقسیم ہے وہ برقرار رکھی گئی ہے, جس کی وجہ سے وہ بہت سارے قابل لوگ جو پاکستان جو کراچی میں رہنے والے ہیں, دیگر شہروں میں رہنے والے ہیں, ان کو نوکریاں نہیں ملتی ہیں, اور وہ قابلیت کے باوجود وہ نوکریوں سے سرکاری نوکریاں نہیں مل پاتی ہیں, جس کی وجہ سے انہیں کافی زیادہ مسائل کا سامنا کرنا پڑتا ہے. تو بلاول بھٹو کا یہ کہنا تھا کہ وہ تیار ہے اس مقصد کے لیے, لیکن اس کے لیے تمام جماعتوں کو ان کا ساتھ دینا ہوگا. جی
تو میں ثاقب آپ رہیے ہمارے ساتھ, میں تھوڑا سا اور بھی پوچھنا چاہوں گی جلسے کے بارے میں, لیکن میں ڈاکٹر توصیف سے, بڑی اہم بات ہے کوٹا سسٹم کی, تو آپ پلیز یہ بتائیے ڈاکٹر صاحب مجھے کہ آپ کیونکہ یونیورسٹی کے ہیں, تو کوٹا سسٹم کا تو سب سے بڑا اثر جو پڑا ہے وہ نوجوانوں پہ ہی پڑا ہے, ہر سطح پر, چاہے وہ داخلوں کا مسئلہ ہو, چاہے ملازمتوں کا مسئلہ ہو. تو کیا اس کو کبھی آپ لوگوں کے لیول پہ, یعنی تعلیمی جو ماہرین ہیں, کبھی کسی کانفرنس میں کسی جگہ اس پر بحث نہیں ہوئی کہ کراچی کا یہ بہت بڑا مسئلہ ہے؟
دیکھیے اس پہ خاصی بحث ہوتی رہی,
آپ کی آواز نہیں آ رہی ڈاکٹر صاحب, کیا آپ اسپیکر پر ہیں؟
ہلو, اور ایم کیو ایم کی مقبولیت کی وہ وجہ یہی تھی کہ اس نے کوٹا سسٹم کو بڑا ایشو بنایا.
ڈاکٹر صاحب ایک منٹ, کیا آپ ڈاکٹر صاحب کیا آپ اسپیکر پر ہیں, کیونکہ آپ کی آواز نہیں آ رہی.
نہیں آ رہی میری آواز؟
ہاں اب بہتر ہے, جی اب بالکل آ رہی ہے.
دیکھیے کوٹا سسٹم 72 سے بڑا ایشو رہا, جب بھٹو صاحب نے کوٹا سسٹم نافذ کیا تھا تو یہ طے تھا کہ 10 سال بعد ختم ہو جائے گا, مگر وہ جنرل ضیاء الحق کے زمانے میں اس پہ بحث نہیں ہوئی. بعد میں ایم کیو ایم نے, پہلے جماعت اسلامی اور جے یو پی نے اسے استعمال کیا, پھر ایم کیو ایم نے استعمال کیا, پیپلز پارٹی نے انٹیریئر سندھ میں اپنے ووٹوں کے لیے اسے استعمال کیا, مگر یہ پہلا موقع ہے 1988 سے لے کر اب تک جب محترمہ بینظیر بھٹو قیادت کر رہی تھی, اور اب بلاول زرداری, کہ پہلی دفعہ بلاول زرداری نے اس اعلیٰ سطح پہ کوٹا سسٹم کو ایڈریس کیا, بڑی بہت ہی پازیٹو بات ہے, اس کو مزید انہیں واضح طور پہ پیش کرنا چاہیے, کیونکہ آج تک پیپلز پارٹی کی طرف سے یہ بات نہیں آئی تھی کہ وہ کوٹا سسٹم کو کم کرنے یا اس کو ختم کرنے کے بارے میں کچھ سوچ رہے ہیں. یہ بہت بہت ہی اہم بات ہے اور یہ بہت اہم تقریر ہے بلاول کی کراچی کے شہری علاقوں کے حوالے سے. اگر پیپلز پارٹی صحیح سے اپنی میڈیا کی حکمت عملی بنائے تو یہ جو بلاول کی یہ بات ہے کوٹا سسٹم کے حوالے سے, تو ان کا ایک بڑا اچھا انتخابی نعرہ بن سکتی ہے. اگرچہ کہ فوری طور پہ لوگ اٹریکٹ نہیں ہوں گے, مگر یہ ان راستہ کھولے گی کراچی کے شہریوں کے لیے پیپلز پارٹی کا, اور یہ انتخابات کا ایک اچھا سلوگن ہے میرا خیال ہے. اور دوسری بات یہ کہ اب تو کیونکہ سرکاری سیکٹر کم ہو گیا ہے, پرائیویٹ سیکٹر بڑھ گیا, تو وہ کوٹا سسٹم وہ اس طرح کا ایشو نہیں رہا جیسا کہ 70s اور 80s میں تھا, کیونکہ زیادہ تر لوگ تو پرائیویٹ سیکٹر میں جاتے ہیں یا ملک سے باہر چلے جاتے, مگر بہرحال کوٹا سسٹم کا معاملہ ہے تو یہ بڑی بڑا پازیٹو ہے.
لیکن میں یہاں پہ یہ کہوں گی توصیف صاحب کہ ایک حصہ بننے کا, ملک کے سسٹم کا حصہ بننے کا, اور ایک فیصلہ جو ہوتے ہیں ملک کے ان کا حصہ بننے کے لیے ضروری ہے کہ لوگ سرکاری ملازمتوں میں بھی ہوں. اور آپ نے دیکھا ہوگا کہ کراچی کے لوگ اس لیے پرائیویٹ اس میں جاتے ہیں کہ ان کے پاس گنجائش ہی نہیں موجود کہ سرکاری ملازمتوں میں جانے کی, ان کا اتنا کم حصہ ہے. تو ڈاکٹر ریاض آپ یہ بتائیے مجھے, ڈاکٹر توصیف نے بالکل صحیح بات کی کہ ایک بہت پازیٹیو بات ہے یہ, لیکن سوال یہ پیدا ہوتا ہے کہ یہ بات کراچی کے لیے تو پازیٹیو ہے, لیکن جو رورل سندھ ہے جس کو فائدہ ہے کوٹا سسٹم سے, وہاں پہ کیا ریئیکشن ہوگا اس بات کا؟ ریاض صاحب,
میرا خود تعلق جو ہے نا وہ, میں خود سندھی ہوں, میرا تعلق جس کو آپ رورل سندھ کہتی ہیں, ہم کہتے ہیں کہ جی ہمارا تعلق سندھ سے. دوسری بات میں بتا دوں, وہ جو جہاں تک رولر یہ جو کوٹا سسٹم کی بات ہے نا, بلاول بھٹو صاحب نے تو اس کو کہا کہ جی لیاقت علی خان کے زمانے میں یہ کوٹا سسٹم نافذ ہوا تھا, کیونکہ میرا اس پر تھوڑا سا کام ہے, میں نے ریسرچ کی تھی, تو کوٹا سسٹم لیاقت علی خان کے زمانے میں 1906 میں نافذ ہوا تھا. اور سب سے پہلے جو اس کا کوٹا سسٹم کی ڈیمانڈ کرنے والے تھے وہ یوپی کا مسلمان تھا, بہار کا مسلمان تھا, جس نے 1906 میں جب مسلم لیگ بن رہی تھی اس وقت ڈیمانڈ کیا. بہرحال میں لمبی ہسٹری ہے تو میں نہیں
جانتا, اس کو فائدہ تھا نا کوٹا سسٹم سے. لیکن یہی میں آپ سے پوچھنا چاہتی ہوں کہ یہ ہمیں کہنا ہے, اس لیے اربن اور رورل کی تقسیم اس وقت ضروری ہے کیونکہ پنجاب میں یہ تقسیم موجود نہیں ہے, بلوچستان میں بھی نہیں ہے, صوبہ سرحد میں بھی نہیں ہے, ان کے یہاں تو کوٹا نہیں ہے, لاہور کا کوٹا کچھ ہو اور باقی
نہیں. ہاں وہ اس طرح ہے, کہ کیونکہ میں خود بلوچستان میں سرو کر چکا ہوں اور فیڈرل گورنمنٹ میں بھی سرو کر چکا ہوں تھوڑا سا, تو مجھے معلوم وہاں پر یہ ہے کہ وہاں پر ہر زونز مختلف ہیں, مطلب جو ڈویژنس ہیں ان کی سیٹس ہوتی ہیں. مثلاً اگر وہاں نصیر آباد ڈویژن ہے تو نصیر آباد ڈویژن کا مطلب ہے کہ وہاں پر جو زیادہ تر ہیں وہ سرائیکی سندھی ہیں, اگر کلات ہے تو اس کی ایک خاص برہاوی بولنے والے ہیں, اسی طرح اگر مکران ہے تو پیورلی بلوچ ہیں, اسی طرح جو یوب کا علاقہ ہے اس کی سیٹس وہاں ڈویژنل بیسس پر سیٹ ڈسٹریبیوٹ ہوتی ہے. ایک ڈویژن میں مطلب 8 یا 10 ڈسٹرکٹس ہوتے ہیں, تو وہاں خاص پشتون آبادی ہے, بلوچ آبادی ہے, تو الٹیمیٹلی وہ اس کے بینیفیشری ہوتے ہیں اور وہ پاپولیشن کے بیس پر ہی ہوتی ہے. تو ہر علاقے کی اپنی جو پاپولیشن کا جو ڈویژن ہے وہ اپنی وہ ریکوائرمنٹ کے حساب سے کیا ہوا. تو سندھ میں یہ جب ہو جاتا ہے تو اس کا دوسرا کلر ہوتا ہے. ایک دوسرا کہنے کا مقصد یہ ہے کہ وہ جو امپورٹنٹ ایشو ہے وہ میرا کہنے کا یہ کہ یہ ایک وہ ایک میں کہتا ہوں ایک وہ سمبل بن گیا ہے کہ جس پر آپ اپنے ووٹرز کو پل کرتے ہیں. ادر وائز میں آپ کو بتا دوں کہ جو جس طرح توصیف نے کہا بالکل ٹھیک کہا کہ جو 80% آف دا جاب کریشن ہے وہ دیٹ از بینگ ڈن بائی دا پرائیویٹ سیکٹر. میں اس وقت پرائیویٹ سیکٹر کی جاب کر رہا ہوں اور سندھی بولنے والا ہوں, تو مجھے کسی اور میں اردو اسپیکنگ یونیورسٹی کے اندر جاب کرتا ہوا آیا ہوں جی. تو مجھے انہوں نے مجھے ریجیکٹ نہیں کیا کہ آپ سندھی بولتے ہیں اور یہ یونیورسٹی ایک اردو بولنے والے کی ہے. اور آج میں ایک سندھی یونیورسٹی میں کر رہا ہوں جو کہ شاید سندھی آئیڈینٹی ہوتی ہے لیکن اور اس کی 80% فیکلٹی اردو بولنے والی ہے. تو میرا خیال کافی حد تک یہ جو ہے وہ ایشو ڈائلیوٹ ہو گیا ہے, لیکن اس کو پولیٹیکلی میرے خیال میں مائلیج کے لیے یوز کیا جاتا ہے. اور جو چیز ضیاء کے زمانے میں پیپلز پارٹی کو ان کو ڈیمیج کرنے کے لیے کیے گئی اس کے امپیکٹس ابھی تک میرے خیال میں ہمیں یا نظر آ رہے ہیں اور وہ چل رہے ہیں ساری چیزوں کا.
تو پروگرام کے ختم کرنے سے پہلے میں ایک بات یہ پوچھنا چاہوں گی, ضروری کہ لیاقت آباد کے جلسے کی بات ہوئی جو ایک بڑا کامیاب جلسہ تھا, اور ایک زمانے میں لیاقت آباد جو تھا وہ جماعت اسلامی کا ایک گڑھ تھا, اور وہاں سے وہ جیتتی تھی جماعت اسلامی ہمیشہ, پھر ایم کیو ایم نے وہ جگہ لے لی. تو یہ بتائیے مجھے کہ اب کچھ نہ کچھ اتحاد ہمیں نظر آئیں گے, کچھ نئے بنیں گے ساتھی ایک دوسرے کے, تو کیا آپ کو نظر آتا ہے سندھ یعنی کراچی میں اور باقی سندھ میں کس طرح کے اتحاد پیپلز پارٹی, ظاہر مین تو پارٹی پیپلز پارٹی ہے, تو آصف صاحب پہلے آپ بتائیے گا آپ کو کیا اتحاد نظر آتے ہیں جو بنیں گے آپس میں اور کس کے ساتھ؟ توصیف صاحب
میں وہ کامیاب ہوگی کراچی اور حیدرآباد میں ایم کیو ایم کیونکہ منتشر ہے تو سارا معاملہ اس کے ووٹوں کا ہے کہ وہ کہاں جائیں گے. تو اس میں جیسا کہ میں نے پہلے کہا کہ پیپلز پارٹی کی سیٹیں بھی بڑھیں گی, مسلم لیگ نون کی بھی بڑھ سکتی ہیں, ایم ایم اے کی بھی بڑھ سکتی ہیں, مگر اگر ایم کیو ایم کی گروپ متحد ہو گئے تو اردو بولنے والوں کی نمائندگی اس دفعہ ایم کیو ایم ہی کرے گی.
نہیں میرا مطلب یہ صرف ایم کیو ایم کی بات نہیں ہے, میں سندھ کی بات کرنا چاہ رہی ہوں کہ اگر
میں نے کہا کہ پورے سندھ میں جو انٹیریئر سندھ ہے اس میں تو پیپلز پارٹی ہی جیتے گی, اس کا کسی سے مقابلہ نہیں ہے,
یعنی پی ٹی آئی کا کوئی امکان نہیں ہے وہاں.
نہیں نہیں کوئی پی ٹی آئی یا قوم پرستوں کا یا علی قاضی کی نہیں جماعت آئی ہے, اس کی کوئی ایسی حیثیت نہیں ہے کہ کوئی ایک صوبائی اسمبلی کی بھی سیٹ جیت سکے اس وقت تک کی جو صورت حال ہے, تو اس میں تو کوئی چیلنج نہیں ہے. سارا مسئلہ کراچی اور حیدرآباد کی سیٹوں کا ہے, وہ بھی ایم کیو ایم کے منتشر ہونے کی وجہ سے.
اور یہ جو ایک جلسہ کل ہونے والا تھا پشتون تحفظ موومنٹ کا, تو ان کو اجازت نہیں ملی آنے کی, اب خدا جانے وہ ہوگا یا نہیں ہوگا, یا خود سندھ گورنمنٹ نے بھی یہ کہا جو کہ پیپلز پارٹی کی گورنمنٹ ہے کہ ہم نے اجازت نہیں دی ہے, اس طرح کا میں بیان پڑھ رہی تھی. تو یہ جو موومنٹ ہے اس کے فی الحال تو سیاسی عزائم مطلب سیاسی عزائم تو بات کی بات ہے, لیکن فی الوقت تو یہ بات کر رہی ہے تحفظ کی, گمشدہ لوگوں کی اور انسانی حقوق کی. تو کیا آپ کو نظر آتا ہے کہ یہ جو ہو رہے ہیں یہ ایک تواتر کے ساتھ جو مختلف شہروں میں جلسے کر رہی ہے, تو یہ ایک مثبت عمل ہے؟ کیونکہ اس میں بہرحال یہ پہلو تو ہے نا کہ انسانی حقوق کی برابر بات ہوتی ہے, اور کئی جلسے ایسے ہیں جن میں تمام قومیتوں کے لوگ شریک ہوئے, جیسے لاہور کا جو جلسہ تھا اس میں بہت سے لوگ باہر کے آئے, تو کراچی میں بھی اس کا امکان تھا کہ صرف اس میں پشتون نہیں, اس میں سندھی بلوچی اردو بولنے والے سب لوگ آ کے بات کرتے. تو کیا اس موومنٹ کے بارے میں کیا کہیں گے آپ؟
دیکھیے بڑی پازیٹیو موومنٹ ہے, اور وہ جو بنیادی حقوق پامال ہو رہے ہیں پختون ریاض میں اس پہ آواز اٹھا رہی ہے. یہ بات نہ سمجھنے والی ہے کہ پاکستان کی عسکری اسٹیبلشمنٹ کیوں اس موومنٹ کو اس طرح بلیک آؤٹ کرنے کی کوشش کر رہی ہے, جب ساری سیاسی جماعتوں کو جلسے کرنے کی اجازت ہے تو اس کو بھی ہونی چاہیے, حتیٰ کہ کلدم تنظیموں کو اجازت دی گئی ہے جلسے کرنے کی, تو پختون موومنٹ پہ پابندی کا تو کوئی جواب سمجھ میں نہیں آتا. یہ سندھ گورنمنٹ کا بھی امتحان ہے, تو اس پہ واضح موقع پہ اختیار کرنا چاہیے تھا. بلاول مذمت کر چکے ہیں لاہور کے جلسے میں گندا پانی پھینکنے پہ, تو انہیں تو خود اس کا نوٹس لینا چاہیے کہ کراچی جلسہ ہونا چاہیے, اور اس لیے بات آپ کی بالکل صحیح ہے کہ ساری قومیتوں کے لوگ اس میں شرکت کریں گے, اور لاہور میں بھی کیا انہوں نے, پشاور میں بھی, تو یہ تو بہت زیادہ زیادتی کی بات ہے, اور یہ ویسا ہی لگ رہا ہے جیسا کہ 47 سے اب تک ہو رہا ہے کہ ایک مخصوص گروہ کو بالکل کارنر پہ کر دیا جائے.
ریاض صاحب یہی بات میں آپ سے پوچھوں گی کہ کیا اس کے خاص طور پہ اس لیے کہ یہ سب نوجوان ہیں, یہ جو آ رہے ہیں ساتھ کام, اور انہوں نے کوئی خاص لیڈرشپ اپنی نہیں دکھائی, ایسا لگتا ہے کہ کارکن ان کے مل کے کام کر سکتے ہیں, تو کیا یہ تحریک کیا تبدیلی لائی ہے پاکستان کی سیاست میں؟
میرے خیال میں اگر بہت بڑی تبدیلی کا باعث نہ بھی بنے تب بھی ہمیں یہ نظر آنا چاہیے کہ کوئی تو ہے جس نے مخصوص حالات میں, پاکستان کے مخصوص حالات میں کھڑے ہو کے اسٹیبلشمنٹ کو یہ تو کم از کم کہا ہے کہ جی آپ یہ انجسٹس آپ کر رہے ہیں, یہ جو سو کالڈ آپ جو پیٹریٹزم کے نام پہ یا جو سو کالڈ وار اگینسٹ ٹیرر کے نام پہ جس قسم کی آپ نے سچویشن کریٹ کی ہے, الٹیمیٹلی اس کا جو سفرر ہے وہ عام آدمی ہے, اور یہ کہنا پڑے گا کہ جی پشتونوں نے اس میں سب سے زیادہ سفر کیا ہے, تو ظاہری بات ہے ان کی وائس سب سے پہلے آئی ہے. دوسرا یہ ہے کہ ہم اگر ہم دیکھیں کہ اگر ان کو اگر پاپولرٹی ملی ہے, ان کا نان وائلنس موومنٹ ہوا اور ہر جگہ پہ لوگ جا کے ساتھ, تو اس ملک کے اندر فرسٹریشن ہے اور لوگ سمجھتے ہیں کہ ہم اس سائیکل کے اندر گھوم رہے ہیں پچھلے کئی دہائیوں سے, پھر چلتے ہیں پھر واپس آ جاتے ہیں, تو آگے سے نکلنے کا راستہ ہونا چاہیے,
کچھ پوزیٹیو راستہ. بہت شکریہ, میں آپ کا شکریہ ادا کروں گی ڈاکٹر ریاض شیخ اور پروفیسر توصیف احمد صاحبان. ڈاکٹر ہما ہمارے ساتھ تھیں جو چلی گئیں, اور تھوڑا سا میں آخر میں لینا چاہوں گی ثاقب کو ایک بار پھر. ثاقب تھوڑا سا مجھے یہ بتائیے کہ کیا حاضری کے بارے میں کوئی بات نہیں ہوئی کہ جلسے میں کتنے لوگ موجود تھے؟
جی بالکل سنا صاحب، یہ ایک ایسی بات ہے کہ جس کے اوپر پولیٹیکل پارٹیز جو ہیں بہت زیادہ ایگزیجریشن بھی کرتی ہیں. اب سے چند لمحے پہلے ہی پاکستان پیپلز پارٹی کی جانب سے اعلان سامنے آیا کہ وہاں پر 50,000 کے قریب لوگ تھے، لیکن حقیقت سے کافی مختلف ہے. باغ جنا ایک بہت بڑا گراؤنڈ ہے، اگر ہم اس کو بالکل ایمانداری سے اگر ہم دیکھیں تو اس کا 50% ایسا تھا جو کہ گراؤنڈ وہ گراؤنڈ جلسے کے لیے مختص تھا، اور 50% جو ہے وہ پارکنگ کے لیے تھا، گاڑیاں موجود تھی، سیکیورٹی پرپز کے لیے بند کیا گیا تھا اور دیگر ایشوز تھے. تو اب اگر جو 50% ہے اس وہ تو ہم کہہ سکتے ہیں کہ کھچا کھچ بھرا ہوا تھا، لوگ
لیکن
موجود
باقی
تھے،
خالی
بہت بڑی تعداد میں موجود تھے، اور ان میں خواتین بھی تھیں، بچے بھی تھے، نوجوان بھی تھے، اور کراچی کے 6 اضلاع تمام 6 اضلاع.
بہت شکریہ ثاقب آپ کا تازہ ترین ہمیں اطلاع دینے کا، اور سامعین کے ساتھی شہناز عزیز کو، نخبت ملک کو اور جان ڈرائیڈن کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے، www.urduvoa.com.
دنیا میں اکثر حکمران طویل العمر ہونے کے باوجود ملکوں پر حکومت کرتے ہیں اور بعض اوقات بہت کامیاب بھی رہتے ہیں، جن میں ایک مثال ملائیشیا کے لیڈر مہاتیر محمد کی بھی ہے. اس کی نفسیاتی اور طبی وجوہات کیا ہو سکتی ہیں، اس بارے میں متاثرہ منظر کی ایک رپورٹ.
ہر انسان کی یہ فطری خواہش ہے کہ اس کی عمر طویل ہو، دعا بھی اکثر جینے ہی کی دی جاتی ہے، مگر ہوتا یہ ہے کہ پیری کا زمانہ شروع ہوتے ہی سماجی رابطے کمزور ہو جاتے ہیں اور گوشہ نشینی ہی میں عافیت سمجھی جاتی ہے. تاہم ملکوں کے حکمرانوں کے لیے یہ کلیہ ذرا مختلف ہے. بعض حکمران تو 90 برس سے زیادہ عمر کے باوجود اقتدار میں رہے، اور زمبابوے کے رابرٹ مگابے 93 برس کی عمر میں بھی خوشی سے ریٹائر نہیں ہوئے. کیا حکومت کا نشہ سب سے بڑا نشہ اور اقتدار کی طاقت سب سے بڑی طاقت ہے؟ پروفیسر ڈاکٹر معیز حسین کراچی میں انسٹیٹیوٹ آف مائنڈ سائنسز کے چیف ایگزیکٹو ہیں. وہ کہتے ہیں کہ کچھ لوگوں میں یہ صلاحیت ہوتی ہے کہ وہ معمر ہونے کے باوجود حکومت کی باگ ڈور سنبھال سکتے ہیں. ان کا کہنا ہے کہ عقل اور شعور کا عمر سے تعلق نہیں.
عمر کا انسانی عقل یا شعور سے کوئی تعلق نہیں ہوتا. کچھ لوگوں میں صلاحیت ہوتی ہے کہ بڑی ایج میں جتنا انسان بڑھتا ہے ایج بڑھتی ہے، کچھ لوگوں میں دانائی آتی ہے اور کچھ لوگوں میں بچپن آتا ہے.
ایک عام آدمی عمر بڑھنے کے ساتھ صحت کے مسائل سے دوچار رہتا ہے، مگر ایک حکمران کے لیے حالات مختلف ہوتے ہیں. یونیورسٹی آف میزوری کے پروفیسر ڈاکٹر عدنان قریشی کہتے ہیں کہ ایک عام آدمی کی صحت عمر کے ساتھ ضرور متاثر ہوتی ہے.
ان کی جو ابلٹی ہے کام کرنے کی obviously وہ کم ہو جاتی ہے. مین ریزن یہ ہے کہ ان کی ہیلتھ ڈیٹیوریٹ کرتی ہے. آلسو جو میڈیکل لٹریچر ہے وہ اس میں بتاتا ہے کہ انسانوں کی جو تھاٹ پروسیسز اور میموری آل آف جو فنکشن ہے وہ ایج کے ساتھ کم ہو جاتے ہیں.
ڈاکٹر حسین کہتے ہیں کہ اگر کوئی شخص 80 سال کی عمر کے بعد بھی کسی ملک پر حکومت کر رہا ہے تو اس کے معنی یہ ہیں کہ وہ عمر کے اس حصے میں لاحق ہونے والی بیماریوں سے محفوظ ہے.
ان میں سے ایک پرابلم الزائمر کا ہو جاتا ہے، مگر اگر 90 سال کی عمر میں کوئی شخص حکومت چلا رہا ہے اس کا مطلب اس کی میموری انٹیکٹ ہے، اس کے ہوش آواز بالکل صحیح ہے، وہ سوچ سکتا ہے، وہ یاد رکھ سکتا ہے چیزوں کو.
ڈاکٹر قریشی کا کہنا ہے کہ انسان کی خواہش اس کے عمل کے لیے ایک بڑا محرک ہے، اور حکمرانی کی خواہش انسان کو ایک قوت فراہم کرتی ہے، لیکن معمر حکمرانوں کے اقتدار کو طول دینے اور ان کی صحت بہتر ہونے میں زیادہ کردار انہیں حاصل سہولتوں کا ہے.
پھر سپورٹ سٹرکچر بھی زیادہ ہوتا ہے ان کا، مطلب ہیلتھ کیئر فیسلٹیز ان کے لیے جو ہیں وہ مچ کافی اچھی ہوتی ہیں، اور اس کے علاوہ ایز جو ان کی لیڈرشپ اسٹیبلش ہو جاتی ہے تو ان کے اراؤنڈ جو ہیں کافی سپورٹ ورکرز اور اویلیبل ہو جاتے ہیں، تو ایز وہ ایون جب جو زیادہ ایج ہو جاتی ہے اس کے بعد ان کا رول یو نو مور سمبولک بن جاتا ہے.
ڈاکٹر معیز کا کہنا ہے کہ عمر کی زیادتی بہتر حکمرانی کی راہ میں حائل نہیں ہوتی اور اس کی مثال ملائیشیا کے مہاتیر محمد ہیں.
ملائیشیا کی مثال کی بات کی محمد جو ہے اس میں صلاحیت ہے, اس نے ملائیشیا کو کہاں سے کہاں پہنچا دیا, تو وہ صلاحیت تھی نا اس میں.
دنیا میں سب سے زیادہ طویل العمر حکمرانوں کا سلسلہ برطانیہ کی ملکہ ایلیزبتھ سے ملتا ہے جو 92 برس سے زیادہ عمر کی ہیں. شمالی کوریا کے کم یونگ نام 90 برس کی عمر تک حکمران رہے اور رابرٹ موگابے 93 برس کی عمر میں مستعفی ہوئے. مدثرہ منظر, وائس آف امریکہ, واشنگٹن.
یہ پروگرام وائس آف امریکہ واشنگٹن سے پیش کیا جا رہا ہے.
پاکستان کہتے ہیں کہ خبریں تو بھائی لوکل ہوتی ہیں, لیکن جب ہمارے اور دنیا بھر کے مسائل ایک سے لگنے لگے تو آنکھیں کھلی رکھنی چاہیے.
پاکستان اور بھارت کے
کیا پتا کون سی خبر آپ کے کام آ جائے.
Great ideas.
25-year-old, 22-year-olds who are building billion-dollar companies.
Our dream is to bring new technologies.
View 360 صرف آج.